यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अख्तियारद्वारा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र हालका प्रबन्ध निर्देशक संगीता पहाड़ी सहित 18 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा लिंग परिवर्तन सम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न। सत्ता साझेदार दलभित्र कुनै मतान्तर नभएको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। आवश्यकता अनुसार रासायनिक मल ल्याउन नसकिएको कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीद्वारा संसदीय समितिलाई जानकारी। र जातीय तनाव बढ़ेपछि भारतको मणिपुर राज्यका केही जिल्लामा निषेधाज्ञा र 5 जिल्लामा इन्टरनेट बन्द।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र तत्कालीन प्रमुख व्यावसायिक अधिकृत हाल प्रबन्ध निर्देशक संगीता पहाड़ी सहित 18 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार नेपाल टेलिकमको जीएसएम मोबाइल, फाइबर इन्टरनेट, लिज्ड लाइन, वायरलाइन र वायरलेस लगायत सेवाको बिलिङका सम्बन्धमा गैर कानूनी तरिकाले खरिद बिक्री गरी अनियमितता भएको आरोपमा मुद्दा दायर गरिएको हो। आयोगले उपकरण खरिदका सम्बन्धमा बदनियत राखिएको र सार्वजनिक सम्पत्तिको हिनामिना भएको उल्लेख गरेको छ। टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, प्रबन्ध निर्देशक संगीता पहाड़ी, तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा श्रेष्ठ, वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ सहित 18 जनासँग 33,48,00,000 भन्दा बढ़ी बिगो मागदावी सहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ। आपसी मिलेमतोमा सार्वजनिक संस्थालाई हानि नोक्सानी पुर्याउने उद्देश्यका साथ एकीकृत बिलिङ प्रणालीका लागि 5 वर्षको सम्झौता गरिएको आयोगको दावी छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा नेपालमै पहिलो पटक सफलतापूर्वक लिंग परिवर्तन सम्बन्धी शल्यक्रिया भएको छ। जनकपुरका 25 वर्षीय एक पारलैंगिक ट्रान्सजेन्डर व्यक्तिमा महिलाको जनेन्द्रिय अंगको पुनः निर्माण गरिएको हो। अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ 12-15 गतेसम्म पारलैंगिक समुदायका लागि आयोजित विभिन्न प्रकारका शल्यक्रियामा सुशल्यक्रिया गरिएको हो। त्यस अवसरमा स्तनको पनि शल्यक्रिया गरिएको थियो। अस्पतालका प्रवक्ता तथा सह प्राध्यापक डाक्टर गोपाल सडाईले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नरहेको बताउनुभयो। शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डाक्टर एलिजा हामिडियन जारहोमीको नेतृत्व तथा विभागीय प्रमुख प्राध्यापक डाक्टर जयमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टीमको सहभागिता रहेको थियो। डाक्टर जयनमान श्रेष्ठका अनुसार अबदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जेन्डर अफर्मिङ क्लिनिकल स्थापना सहित यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ। किसानहरूले यस वर्ष पनि आवश्यकता अनुसार रासायनिक मल नपाउने भएका छन्। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आज बसेको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले यस वर्ष बजारमा 13,00,000 टन रासायनिक मल आवश्यकता रहेको तर सरकारले उपलब्ध गराउने 4,50,000 टन मात्रै मल रहेको जानकारी दिनुभयो। मन्त्री अधिकारीले सरकारसँग भएको 4,50,000 टन रासायनिक मल प्रदेश सरकार मार्फत सबै स्थानीय तहमा वितरण गरिएको बताउनुभयो। बजेट अभावका कारण पर्याप्त रासायनिक मल आयात गर्न नसकिएको मन्त्री अधिकारीले जानकारी गराउनुभयो। विगतको तुलनामा प्रांगारिक मल प्रयोगलाई प्राथमिकता दिएको जानकारी दिँदै मन्त्री अधिकारीले पूर्ण रूपमा खाद्य स्वच्छतामा पुग्न भने केही समय लाग्ने बताउनुभयो। विगत पाँच वर्षमा 7 अर्ब रूपियाँ कृषि अनुदानमा वितरण भएको बारे अध्ययन भइरहेको र आगामी आर्थिक वर्षदेखि समीक्षा गरेर मात्रै कृषि अनुदान दिइने उहाँले उल्लेख गर्नुभयो। दलहरूबीचको छलफल र सभामुखको पटक पटकको प्रयासबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभाको आजको बैठक पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। पटक पटक समय सार्दै बेलुका सभा 6 बजे मात्र बसेको आजको बैठक शुरू हुनासाथ प्रतिपक्षी दलहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सभाको अर्को बैठक भोलि दिउँसो 2 बजे बस्ने गरी स्थगित भएको घोषणा गर्नुभयो। बैठकमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायत दलका सांसदले उठेर विरोध गर्नुभएको थियो। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै राजीनामा मागेका विपक्षी दलहरूले गत जेठ 12 गतेदेखि बैठक अवरूद्ध गर्दै आएका छन्। यसअघि आजै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको गतिरोध हटाउने विषयमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गर्नुभएको थियो। यसै गरी नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रका उपमहासचिवहरू वर्षमान पुन र शक्तिबहादुर बस्नेत तथा प्रमुख सचेतक हितराज पाण्डेबीच छलफल भएको थियो। यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रतिपक्षी दलका नेताहरूले पनि संसदको जारी गतिरोधका विषयमा छलफल गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट पार्नुभएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरा सोबियुको 24 राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज किर्तिपुरमा सम्बोधन गर्नुहुँदै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले दुई दलबीचको सहमति बमोजिम अबको 13 महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारमा सामेल हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि सूचना प्रविधिसँग अभ्यस्त भएर युवा विद्यार्थीहरूले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो।
आज हामी सरकारको नेतृत्व गरिरहेका छौं, कुनै कुनै समय नेतृत्वमा हुँदैनौं। अब 13 महिनापछि फेरि हामी नेपाली कंग्रेसलाई नेतृत्व सुम्पिन्छौ, यसकारण कि हामीले सम्झौता गरेका छौं नेपाली कंग्रेससँग। विकासका लागि प्रविधि प्रयोग गर्ने जमानामा नयाँ पिढीले मात्रै प्रविधिलाई सजिलोसँग पढ्न पाएको छ, बुझ्न पाएको छ, प्रयोग गर्न सक्दछ र विकासको गतिलाई प्रविधिको प्रयोगद्वारा अगाडि बढाउन सक्छ। नयाँ प्राविधिक चेतना र क्षमता सहित युवा शक्ति उदाउँदैछ।
प्रधानमन्त्री ओलीले गणतन्त्रको रक्षा र सुदृढीकरणमा युवाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। भारतबाट सीमा नाका हुँदै नेपाल फर्कनेहरूमा दिनहुँ जसो कोरोना संक्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारी थालिएको छ। यसरी फर्कनेहरूमध्ये गएको 4 दिनमा 13 जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
भारतबाट फर्किने नेपालीहरूमा दिनहुँ जसो कोरोना संक्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारी थालिएको छ। नेपाल फर्किनेहरूबाट समुदाय स्तरमा कोरोना संक्रमण फैलिन सक्ने उच्च जोखिम देखिएपछि आवश्यक सतर्कता अपनाउँदै सीमा नाकामै निशुल्क एन्टिजेन परीक्षण गरिँदै आएको छ। त्यसरी नाकामा गरिएको एन्टिजेन परीक्षणमा भारतबाट आएका नेपालीहरूमा कोरोना संक्रमण पुष्टि भएको सरकारी तथ्याङ्क देखिन्छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डाक्टर खगेन्द्र बम कोरोना संक्रमण रोकथामका लागि त्रिनगर, गौरीफन्टा, खकरौला, पुलघाट, गड्डा चौकी, झुलाघाट नाकामा स्वास्थ्य कर्मीको टोली पठाएर कोरोना परीक्षण भइरहेको र भारतबाट फर्किएका नेपाली पुरुष तथा महिलामा संक्रमण देखिएको बताउनुहुन्छ।
पछिल्लो अवस्था अस्तिदेखि हामीले चेक जाँच गर्दाखेरि चार दिन भयो, अब इन्डियाबाट आउने व्यक्तिहरूमा जुन महाराष्ट्र गुजरात लगायतका स्थानहरूमा दिल्ली तिनीहरूमा चाहिँ ज्वरो आउने खोकी लगायतका जुन समस्याहरू छन् तिनीहरूको चाहिँ चेक जाँच गर्दाखेरि एन्टिजेन परीक्षण गर्दाखेरि त्यो टेस्टमा देखिएको हो र खास गरिकन अब नाकामा सबै नाकाहरूमा हाम्रो स्वास्थ्य कर्मी ज्वरो हुन्छ।
भारतीय शहरमा कोरोना संक्रमण बढ्दै जाँदा प्रदेशका सीमावर्ती जिल्ला कैलाली कञ्चनपुर बैतडी र दार्चुला स्थित सीमा नाकामा उच्च स्वास्थ्य सजगता अपनाइएको छ। कोरोना संक्रमण फैलिन नपाओस् भनेर जिल्ला स्वास्थ्य कार्यालयदेखि सबै सरकारवाला निकाय संघको समन्वयमा आवश्यक तयारी थालिएको निर्देशक डाक्टर बमको भनाइ छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई पनि हामीले कुरा गरेका छौँ र त्यहाँ पनि स्याम्पलहरू आयो भने त्यो टेस्ट गर्नको लागि हामी तयारी छौँ र यो रेपिड रिस्पोन्स टिम हुन्छ त्यसमा पनि हाम्रो सबै जिल्लाहरूमा सतर्क नै राखेका छौँ। डिस्ट्रिक्टको चाहिँ अरू स्वास्थ्य कार्यालयहरूलाई पनि त्यो समन्वय गर्न हामीले खबर गरेका छौँ र पत्राचार पनि गरेका छौँ।
कोरोना संक्रमण शुरूआती चरणमा रहेकाले अहिलै डराउने आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि अनिवार्य स्वास्थ्य सावधानी अपनाउन आवश्यक छ भन्नुहुन्छ सेती प्रादेशिक अस्पतालका प्रमुख विशेषज्ञ डाक्टर शेरबहादुर कमर।
यो हातले छोएर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने र नजिकै हुँदाखेरि खोकी र अनि श्वास प्रश्वासबाट सर्न सक्ने हुनाले यी कुराहरूबाट त बस्नु पर्यो। के चाहिँ यो मात्र ह्यान्ड वासिङ अनि भिडभाडमा नजाने र ज्वरोजन्य लक्षणहरू के लाग्यो भने जचाउनु पर्यो। कोरोना नै फैलिहाल्यो भनेर त्यस्तो धेरै आत्किनु पनि डराउनु पनि जस्तो चाहिँ मलाई लाग्दैन। अहिले
कोरोना संक्रमण रोकथामका लागि परीक्षणको दायरा बढाउँदै तत्काल किटको आपूर्ति गर्न जरुरी देखिन्छ। जगत साउद, सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, धनगढी।
मुस्ताङको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी जोमसुम कोरोला सड़क आयोजनाको भौतिक प्रगति 84% पुगेको छ। कोरोला सड़क आयोजनाले शुरूआतदेखि हालसम्म 43 योजनाका लागि 7,90,70,00,000 रूपियाँ बजेट ठेक्का सम्झौता गरेको छ। आयोजना शुरूदेखि चालू आर्थिक वर्षको हालसम्म 43 योजना कार्यान्वयनमा ल्याइसकेको आयोजनाका प्रमुख ध्रुव झाले जानकारी दिनुभयो। हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथ सड़क आजदेखि सञ्चालनमा आएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका 8 स्थित बागुवा खोलामा बेली ब्रिज निर्माणको काम सकिएपछि आज बिहान 11 बजेदेखि कान्ति लोकपथ सड़क पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अरियालले जानकारी दिनुभयो। यस्तै हेटौडा काठमाडौँ जोड्ने कुलेखानी फाखेल हुमाने सड़क पनि यही जेठ 21 गतेदेखि सञ्चालनमा आइसकेको छ। झापाको मेचीनगर नगरपालिकाका घरपालुवा पशुहरूमा अफ्रिकन स्वाइन फ्लू र लम्पी स्किनको संक्रमण देखा परेको छ। मेचीनगरको वडा नम्बर 2, 3, 7, 8, 9 र 14 लम्पी स्किन र वडा नम्बर 6 बंगुर फार्ममा अफ्रिकन स्वाइन फ्लूको संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूमि समस्या समाधान आयोगका पदाधिकारीले आयोगबाट हालसम्म भएका कामको प्रगतिबारे जानकारी दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणीकरण, नाप नक्साङ्कन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाण पूर्जा वितरणसम्मको योजना बनाई तीनै तहका सरकारसँगको सहकार्यमा काम भइरहेको जानकारी गराएको हो। छलफलमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भएमा काम गर्न सहज हुने आयोगका पदाधिकारीहरूले बताउनुभयो। प्रधानमन्त्री ओलीले संसदमा विचाराधीन विधेयक चाँडै पारित हुने विश्वास व्यक्त गर्दै भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचानलाई योजनाबद्ध र तीव्र गतिमा अघि बढ़ाउन आयोगलाई निर्देशन दिनुभयो। दाङको तुलसीपुर उपमहानगरपालिका 13 बखरियामा यात्रुवाहक बस दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 34 घाइते भएका छन्। दुर्घटनामा दंगीशरण गाउँपालिका 2 65-वर्षीय नारायण भण्डारी र सोही ठाउँकी 25-वर्षीय शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर राणाले जानकारी दिनुभयो। गृहमन्त्री रमेश लेखकले आत्महत्या, सड़क दुर्घटना र विद्युतीय अपराधको जड़ लागू औषध भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा समग्र राष्ट्र एक हुनुपर्ने बताउनु भएको छ। लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सरकार भएका सबैको सहयोग र सहकार्यमा लागू औषध न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्ने बताउनुभयो। लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा यस वर्ष विपदबाट बढ़ी प्रभावित हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रक्षेपण गरेपछि प्रदेश सरकारले पूर्व तयारी थालेको छ। यस वर्ष लुम्बिनी प्रदेशमा मात्रै करिब 1,20,000 घरधुरीका करिब 5,24,000 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। बाँकीबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2082 अनुसार यस वर्ष लुम्बिनी प्रदेश सबैभन्दा बढ़ी प्रभावित हुने देखिएको हो। लुम्बिनीमा करिब 1,19,830 घरधुरीका 5,23,656 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। सोही अनुसार प्रदेश तहमा सतर्कता र तयारीका काम अघि बढ़ेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपदको पूर्व तयारी र प्रतिकारका लागि निर्देशन दिनुभएको छ।
हामी अहिलेदेखि नै एलर्ट हुन जरुरी छ र हाम्रा हरेक निकायहरूलाई एलर्ट बनाएर जानको दिन सबैलाई निवेदन गर्न चाहे।
लुम्बिनी प्रदेशमा बितेको 10 वर्षमा मनसुनजन्य विपदमा परेर 559 जनाको मृत्यु भएको छ, 619 जना घाइते, 32 जना बेपत्ता र 8,315 परिवार प्रभावित भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। विपद पूर्वको अवस्थाबाट नै प्रभावकारी सूचना प्रवाह, सुरक्षित स्थानको पहिचान, नागरिक शिक्षा तथा सचेतनामूलक अभियान सञ्चालन, विपदको बेलामा खोज तथा उद्धार कार्य प्रभावकारी बनाउनु पर्ने, जोखिमयुक्त क्षेत्रमा सुरक्षा कर्मी तथा स्वयंसेवक परिचालन गर्नुपर्ने तथा विपदको राहत पुनर्स्थापना, खाद्यान्न उपलब्धता, शुद्ध खाने पानी र स्वास्थ्य सेवा सुनिश्चित गर्न ध्यान दिनुपर्नेमा जोड़ दिएको छ।
5,23,656 जनसंख्या चाहिँ यो वर्षको मनसुनजन्य विपदबाट चाहिँ प्रभावित हुन्छ भने चाहिँ यो आकलन गरिएको छ र यसमा चाहिँ घरधुरी संख्या चाहिँ 1,19,830 घर परिवार चाहिँ यो वर्षको मनसुनजन्य विपदबाट प्रभावित हुने प्रक्षेपण गरिएको छ।
रुकुम पूर्व, त्यसपछि हाम्रो मेरो क्यासमा चाहिँ रोल्पा भयो होइन, गुल्पी, पाल्पा, यो रिजनमा चाहिँ बढी वर्षा हुन्छ हुने सम्भावना चाहिँ बढी छ भनेको जुन हाम्रो प्रोबेबिलिटी हुन्छ त्योमा चाहिँ 15-65% बढी वर्षा हुने सम्भावना चाहिँ गाडा जिल्लामा छ भने जसको चाहिँ 35-45% चाहिँ यो चाहिँ तराईको जिल्लाहरूमा चाहिँ छ भनेर बुझ्न सकिन्छ।
लुम्बिनी प्रदेशलाई मनसुनजन्य विपदबाट सुरक्षित राख्न सबै पक्ष संवेदनशील, उत्तरदायी र सक्रिय हुनुपर्ने आवश्यकता प्रष्ट भएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि योगदान पुर्याउने व्यक्तिहरूको योगदानलाई देशव्यापी रूपमा प्रचार प्रसार गर्नुपर्ने बताउनु भएको छ। भक्तपुरमा आज शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको 13 स्मृति सभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा जोन्छेको शालिक अनावरण गर्दै सभापति देउवाले जोन्छेले प्रजातन्त्र प्राप्तिका लागि ठूलो योगदान दिएको चर्चा गर्नुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी र नेपाल भ्रमणमा आउनुभएका संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओका विशेष प्रतिनिधि डायनियल गुस्टाफनसँग शिष्टाचार भेट भएको छ। आज मन्त्रालयमा भएको भेटमा मन्त्री अधिकारीले एफएओले नेपालको विकास एजेण्डामा पोषण र खाद्य सुरक्षालाई मूल प्रवाहीकरणमा ल्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूसँग सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले भेटवार्ता गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा कार्यकारी अध्यक्ष डाक्टर विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजनका प्रसारण क्षमता अभिवृद्धि कार्यक्रम र धनगढ़ीमा ब्यूरो कार्यालय स्थापनाका लागि मुख्यमन्त्री शाहसँग आग्रह गर्नुभयो। कार्यकारी अध्यक्ष डाक्टर विष्टले सार्वजनिक सेवा प्रसारण मार्फत रेडियो नेपाल र नेपाल टेलिभिजनका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न वेशभूषा, भाषा, कला संस्कृति झल्कने कार्यक्रमहरू सञ्चालनका लागि प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो। भेटमा मुख्यमन्त्री शाहले सार्वजनिक सेवा प्रसारण नेपाललाई प्रदेश सरकारको सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै भेटमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की र आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले रेडियो नेपाल र नेपाल टेलिभिजन मार्फत विभिन्न गतिविधि तथा कार्यक्रमहरू उत्पादन तथा प्रसारण गर्नका लागि बजेट विनियोजन गरिने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। जातीय तनावले ग्रसित भारतीय राज्य मणिपुरले कट्टरपन्थी समूहका केही सदस्यको गिरफ्तारीको विषयमा प्रदर्शनकारीहरू र सुरक्षा बलहरूबीच झडप भएपछि इन्टरनेट बन्द र कर्फ्यू लगाएको जनाएको छ। भारतको उत्तर पूर्वमा रहेको मणिपुरमा दुई वर्षभन्दा बढ़ी समयदेखि मुख्यत हिन्दू मैतेई बहुसंख्यक र इसाई कुकी समुदायबीच झडपहरू भइरहेका छन्। यी झडपमा 250 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। इजरायलले गाजा क्षेत्रमा जारी राखेको आक्रमणका क्रममा आज कम्तीमा 31 जनाको मृत्यु भएको छ। केही समयदेखि इजरायली सेनाले विशेष गरी राहत सामग्री कुरिरहेका सर्वसाधारणलाई लक्षित गरी आक्रमण गर्ने गरेको छ। आज पनि रफाह नजिक राहत सामग्री लिन लाइन बसिरहेका 11 नागरिकलाई इजरायली सेनाले गोलीहानी हत्या गरेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूमा उल्लेख छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
लाखौं नागरिकलाई स्वरोजगार र स्थानीय रोजगारीको अवसरका साथै स्वदेशी उत्पादनको प्रवर्धन गर्ने लघु घरेलु तथा साना उद्योगको प्रवर्धन अहिलेको मुख्य आवश्यकता भएको सरकार भएकाहरूले बताउनु भएको छ। लघु घरेलु तथा साना उद्योगी व्यवसायहरूको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको 36 वर्ष प्रवेशको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरूले लघु घरेलु तथा साना उद्योगको प्रवर्धनमा जोड़ दिनुभएको हो। कार्यक्रममा महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले लघु घरेलु तथा साना उद्योग नेपालको वास्तविक आर्थिक संरचना र सम्भावनाको प्रतिविम्ब भएको भन्दै त्यस्ता उद्योग बिना दिगो समावेशी र आत्मनिर्भर अर्थतन्त्रको परिकल्पना गर्न नसकिने बताउनुभयो। महासंघका निवर्तमान अध्यक्ष श्याम प्रसाद गिरीले लघु घरेलु तथा साना उद्योगहरूलाई अर्थतन्त्रको इन्जिन भन्ने गरिए पनि व्यवहारमा त्यस्तो देख्न नसकिएको बताउनुभयो। म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा निर्माणाधीन 53.5 मेगावाट क्षमताको माथिल्लो म्याग्दी एक जलविद्युत आयोजनाको हेडरेस सुरुङ निर्माण शुरू भएको छ। सुरुङ खन्ने कामको शुभारम्भ गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्बुजाले आयोजनाको निर्माण कार्यमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी निर्धारित समयभित्रै आयोजनाको काम सम्पन्न गर्न आग्रह गर्नुभयो। यो सँगै आयोजनामा चार ठाउँबाट सुरुङ खन्ने काम शुरू भएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्तक रहेको आयोजनाले धौलागिरी चार खामलामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउन 15 मिटर अग्लो र 40 मिटर लामो बाँध निर्माण गरिरहेको छ। सानीमा बैंकको नेतृत्वमा 6 बैंकको ऋण प्रवर्धक कम्पनी र सर्वसाधारणको शेयर मार्फत जुटाइने 11 अर्ब 23 करोड़ 27 लाख लगानीमा निर्माण हुने आयोजनाको विद्युत गृह मालिका साथ बारबाङमा रहनेछ। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक निप्से दोहोरो अंकले घटेको छ। आइतबार निप्से परिसूचक 11.06 अंकले घटेर 2629.89 बिन्दुमा कायम भएको छ। 313 कम्पनीहरूका 1,99,92,000 किता शेयरहरू 9,13,74,14,000 रूपियाँमा किनबेच भएका छन्। आइतबारको कारोबारमा आएका दुई ऊर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक औषधि उद्योगको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। सरकारले चालू आर्थिक वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि तोकिएको मूल्यमा धान बिक्री गर्न नसकेको गुनासो किसानहरूले गरेका छन्। सरकारको प्रभावकारी खरिद प्रक्रिया नहुँदा किसानले धान बिक्री गर्न दलाल र स्थानीय व्यापारीको भर पर्नु परेको बताएका छन्। सरकारले यस वर्षका लागि चैते धानको समर्थन मूल्य प्रति क्विन्टल 2,800 रूपियाँ तोकेको छ। झापाका किसानहरूले चैते धानको प्रति क्विन्टल 1,500 रूपियाँ पनि पाउन मुस्किल परेको बताएका छन्। उक्त मूल्यमा बिक्री गर्दा लागत नै उठाउन गाह्रो भएको स्थानीय बारादशीका किसान मन कुमार संग्रौलाले बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेल पर्यटनका लागि उर्वर भूमि भएको बताउनु भएको छ। विश्व म्याराथनको साझा संस्था एसोसिएशन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस एम्सका पदाधिकारीहरूसँग आइतबार शीतल निवासमा भएको भेटमा उहाँले विश्वशान्ति भ्रातृत्व र सद्भावका लागि खेलकुदको ठूलो महत्व रहेको बताउँदै त्यसमा पनि दौड़ संस्कृतिले स्वास्थ्य र समुन्नत समाजको निर्माणमा मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माणाधीन प्याराफिट र फ्लाइड लाइट जडान कार्यको आइतबार स्थलगत निरीक्षण गर्नुभएको छ। प्रधानमन्त्री ओलीले गत वैशाख 22 गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा ढाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्य प्रगतिबारे छलफल गरी आगामी 2 महिनाभित्र काम सक्न निर्देशन दिनुभएको थियो। भरतपुर मेयर कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण सोमबारदेखि शुरू हुने भएको छ। पालिकाभित्रका 75 विद्यालयको सहभागिता रहने प्रतियोगिता चारवटा खेल मैदानमा हुनेछ। चितवन जिल्ला फुटबल संघको आयोजना र भरतपुर महानगरपालिकाको प्रवर्धनमा प्रतियोगिता गर्न लागि हो। महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहने प्रतियोगिता दुई चरणमा गरिने संघका महासचिव रामहरि ढकालले जानकारी दिनुभयो। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने बाँकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सड़क तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अख्तियारद्वारा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र हालका प्रबन्ध निर्देशक संगीता पहाड़ी सहित 18 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा लिंग परिवर्तन सम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न। सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रष्ट। आवश्यकता अनुसार रासायनिक मल ल्याउन नसकिएको कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीद्वारा संसदीय समितिलाई जानकारी। र जातीय तनाव बढ़ेपछि भारतको मणिपुर राज्यका केही जिल्लाहरूमा निषेधाज्ञा र 5 जिल्लामा इन्टरनेट बन्द। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।